لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين رب الشهداء والصديقين، والصلاة والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين وشفيع المذنبين والمخاطب بطه وياسين بالقاسم محمد. وآله وعترته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما للإمام المنتظر والحجة الثاني يشرج اللهم له الفرج، ولعنة الله على أعدائهم أجمعين من الأزل إلى الأبد. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد وقوله الحق وهو أصدق القائلين. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا ادخلوا في السلم كافة. وقال قل إن صلاتي ونسكي ومحياي ومماتي لله رب العالمين. فورٹین فورٹی ایٹ ہجرہ کے ایام عزا کی آج دوسری مجلس ہے، اور کل رات کی مجلس میں میں نے اعلان تو یہی کیا تھا کہ آج کی مجلس سے ہم اپنے اس ٹاپک یا سبجیکٹ پر آ جائیں گے جو میرے ذہن میں ہے، لیکن کل جو باتیں ہو رہی تھی بالکل آخر آخر میں جا کے وہ انکمپلیٹ رہ گئی تھی، تو اور اس وقت جو کچھ ہماری یعنی شیعہ ورلڈ میں جو امنگ اور سیلفز کچھ پرابلمز کریٹ ہو رہے ہیں، اور آج نہیں تو تقریباً اس کو 20 سال ہو گئے ہوں گے یا اس سے بھی زیادہ، تو دل چاہتا ہے کہ ابھی کل والی بات کو پہلے مکمل کیا جائے، اور اس کے بعد پھر آج کی گفتگو اسی سے کنیکٹ کر کے شروع کی جائے. تو کل بات یہ ہو رہی تھی آخر آخر میں، مجلس تو 50 منٹ کی تھی، 55 منٹ کی تھی، پتہ نہیں کتنی باتیں میں نے اس میں بیان کر دی تھی، لیکن آخر آخر میں عزاداری کی اہمیت، اور یہ ہمارا وہ انسٹیٹیوشن ہے جس کو ہمیں کسی صورت میں کمزور نہیں ہونے دینا. اچھا، بعض لوگ، کل بھی میں نے ایک جملہ عرض کیا تھا کہ بعض لوگوں کی انٹینشن بہت اچھی ہوتی ہے، وہ سنسیئر بھی ہوتے ہیں، لیکن خالی اچھی انٹینشن اور خالی سنسیئرٹی اور خالی خلوص کافی نہیں ہے جب تک کہ آدمی کے پاس پراپر نالج نہ ہو اور اس کے پاس ایک خاص قسم کا ویژن نہ ہو. ہمارے یہاں اردو لینگویج میں فار ایگزامپل ایک کہاوت مشہور ہے، اور وہ یہی ہے کہ کسی آدمی نے ایک ریچھ پالا ہوا تھا، کیا کہتے ہیں انگریزی میں، شاید بیئر کہتے ہیں، اور وہ اس کو اتنا ٹرین کیا تھا کہ وہ اپنے آقا کی ہر خدمت کرتا تھا. تو ایک دن اس کا ماسٹر سو رہا تھا اور ایک مکھی بار بار اس کے چہرے پہ آ رہی تھی، تو وہ اپنے آقا کی محبت میں مکھی کو پہلے تو اڑاتا رہا، لیکن جب مکھی تو مکھی ہوتی ہے نا، آپ کو بھی پتا ہے، پیچھے پڑ جائے تو ایسا پڑ جاتی کہ شیطان بھی کیا اتنا پیچھے پڑے گا. تو خیر وہ بار بار اڑا رہا تھا، جب وہ دیکھا کہ مکھی کسی طریقے سے جانے کو تیار نہیں ہے، آقا کی ناک پہ بیٹھی ہے، تو اس نے ایک پتھر اٹھا کے مکھی کو مارا تاکہ وہ مکھی مر جائے. مکھی تو نہیں ماری، آقا مر گیا. اب اس کی سنسیئرٹی میں کوئی شک نہیں تھا، اور اس نے پوری اچھی انٹینشن کے ساتھ اپنے آقا کی مدد کرنے کی نیت سے یہ ایکشن کیا. اگر یہ جوک ٹائپ کا ایک کہاوت ہے یہ، لیکن اس کے اندر جو میسج ہے نا، بعض میسج ایسی چھوٹی چھوٹی شارٹ اسٹوریز میں ہوتے ہیں، یہ جو ہمارے بزرگوں کی فاک اسٹوریز، کہ اس کے اندر وہ چھوٹی سی اسٹوری اتنا بڑا میسج دے دیتی ہے کہ پوری ایک گھنٹے کی تقریر کا، ایک اشرے کا، 10 دن کا اتنا میٹر نہیں ہوتا. ایک دو تین مثالیں میں آج اور کل کی مجلس میں اور بھی دوں گا. تو خلاصہ یہ ہے کہ سنسیئرٹی کو خالی چیک نہیں کیا جاتا، اس کے ساتھ نالج، اور خالی نالج بھی کافی نہیں، اس کے ساتھ ایک ویژن ہونا چاہیے. چنانچہ قرآن کریم نے جہاں اللہ کے رسول کی ڈیوٹیز بتائی کہ آخر پیغمبر کو اس دنیا میں بھیجا کیوں گیا، اور آپ لوگ شاید शायद एवरी फ्राइडे को ये सुनते भी हूं। ये लफ्ज मैंने इसलिए इस्तेमाल किया कि इंडिया में और पाकिस्तान में और ईस्ट अफ्रीका में तो नमाज जुमा में सूरह जुमा तिलावत किया जाता है, लेकिन वेस्ट में आके जो कि टाइम जरा कम होता है, तो जो इस्लाम ने फैसिलिटी दी है कि नमाज जुमा के अंदर भी आप कोई भी सूरह पढ़ सकते हैं, चाहे इन्नातैना कल कौसर पढ़ लें, चाहे कुल हुवल्लाह पढ़ लें। तो मुझे नहीं मालूम कि नमाज जुमा यहाँ सूरह जुमा के साथ होती है कि नहीं होती है हमारे यहाँ। अच्छा, अभी किसी ने कहा कि होती है, लेकिन जहां से मैं आ रहा हूं वहां बाद मस्जिदों के अंदर होती है, बाद में नहीं होती टाइम की वजह से। तो खैर, खुलासा यह है कि हुवा लजी बासा फिल उम्मीन रसूल मिनहुम यतलू अलैहिम आयातिहि व युज़क्कीहिम। और इसमें एक बहुत अहम मैसेज है, शायद वो भी मैं बयान कर दूं। व युअल्लिमुहुमुल किताबा वल हिकमा व इन कानू मिन क़ब्लु लफ़ी ज़लालिम मुबीन। अच्छा, आप देखिए कुरान करीम ने यहां क्या कहा, पैगंबर के इस दुनिया में भेजे जाने का मकसद बयान हो रहा है। इसमें अक्सर मैं एक जुमला अपनी तरफ से ऐड करता हूं कि ये ह्यूमन नेचर है कि इंसान हमेशा खराब से अच्छे की तरफ जाता है। और आज दुनिया ने जितनी तरक्की की है वो इसी वजह से की है कि अल्लाह ने जो हमारी नेचर में ये एक जज्बा रखा है ना कि खराब से अच्छे की तरफ। वरना जब शुरू शुरू में, अब मैं इस वक्त हजरत आदम की तरफ नहीं जा रहा, यानी रिलीजियस पॉइंट से बात नहीं कर रहा हूं, इंसान गारों में रहता था, केव में, जंगलों में रहता था, सुना है टार्जन आज भी रहता है, मुझे नहीं मालूम कि वो कौन है, लेकिन बहरहाल जंगलों में इंसान रहता था, आज टोरंटो जैसे शहर में क्यों आया? उसी जज्बे की वजह से ना कि आदमी हमेशा कोशिश करता है कि वो अच्छाई की तरफ जाए। अल्लाह के रसूल का नूर कायनात की खिलकत में सबसे पहले नूर पैदा हुआ और लाखों साल तक अर्शे इलाही में रहा है। अर्शे इलाही की बात ही कुछ और है, कभी उसकी आप डिटेल सुनिए, वहां का मजा ही कुछ और है। कल मैंने अर्ज किया था ना कि बास चीजें ऐसी होती है उनका ऐसा मजा होता है कि एक आम आदमी को तो आप समझा भी नहीं सकते हैं। अर्श इलाही पे खुदा के पड़ोस में रहने का, खुदा का कोई फिजिकल वजूद नहीं है कि कोई ये खास जगह हो, लेकिन बतौर मिसाल कह रहा हूं कि खुदा के करीब रहने का मजा ही और है, कुछ और है। उनको वहां से भेजा गया इस दुनिया के अंदर, तो ऐसा है कि जैसे आपको टोरंटो से उठाकर किसी जंगल में भेज दिया जाए कि जाओ वहां जाके जिंदगी गुजारो, आदमी बर्दाश्त नहीं कर सकता। कोई खास पर्पज होगा, कोई खास मकसद होगा, तभी ये इंसान इस तरह से क्या कहते हैं इसको रिवर्स माइग्रेशन करेगा कि अच्छी जगह से खराब जगह पे जाए। तो अल्लाह का रसूल अर्श इलाही पर नूर खुदा पूरी कायनात उससे रोशन हो रही है, वहां से यहां पे आए। पूरी तफसीली हदीस लिखी है अल्लामा मजलिसी ने, बल्कि अल्लामा मजलिसी तो कोई ऑथर नहीं है, वो तो कंपाइलर है हमारी पुरानी किताबों में, जो शुरू शुरू की किताबें हैं पूरी तफसील है। फिर यहां पर क्यों आए जबकि इसका नाम ही दुनिया है? दुनिया अरबी का लफ्ज है, दुनिया दुनिया कहते ही बहुत ही पस्त, बहुत ही नीची चीज को, बहुत ही इंफीरियर टाइप की चीज को, तो इसका नाम दुनिया है। यहां पे क्यों आए? कुरान ने बताया। अब वो आयत इस वक्त मेरा मौजू मकसद रिसालत नहीं, लेकिन उसमें एक लफ्ज आ रहा कि कुरान कहता है वयुअल्लिमुहुमुल किताबा वल हिकमा, ये किताब की तालीम देगा और हिकमत की तालीम देगा। खाली किताब नहीं कहा, किताब की तालीम देगा और हिकमत की तालीम देगा। और खुद किताब वो है, किताब वो है वला रतबिन वला याबिसिन इल्ला फी किताबिन मुबीन। नमाज गुफैला तो आप लोग पढ़ते होंगे, बहुत अहम नमाज है मुस्तहब नमाजों में, नमाज शब के बाद अहम तरीन ये नमाज आती है नमाज गुफैला। तो खैर, वला रतबिन वला याबिसिन इल्ला फी किताबिन मुबीन, कायनात का हर खुशको तर इस किताब में मौजूद, पैगंबर इसकी तालीम दे रहे। यानी जब किताब की तालीम दे रहे इसका मतलब कायनात का कंप्लीट इल्म दे रहे, हर खुश को तर्क लोगों को बता रहे हैं, तो बात कंप्लीट हो जानी चाहिए। कुरान ने कहा नहीं, युअल्लिमुहुमुल किताबा वल हिकमा, खाली किताब की तालीम नहीं देता, उसके बाद हिकमत की तालीम देता है। हिकमत यानी विजडम, हिकमत यानी फिर वो विजन, हिकमत माने जो नॉलेज आपको मिली है हाउ टू यूज इट। ये मेरा आज का टॉपिक नहीं है, जिमनन बात आ गई। तो खुलासा ये कि सिंसियरिटी अपनी जगह, सबसे पहली चीज तो वो, दूसरे इसके साथ फिर नॉलेज, और नॉलेज के बाद फिर आदमी के पास इतनी विजडम भी हो और इतना उसका विजन भी हो, फिर जाके वो कम्युनिटी के लिए कोई प्रोजेक्ट लॉन्च करे। हमारे यहां आजकल तो जिसके पास भी एक मोबाइल है, और किसके पास नहीं है, शायद आगा सिस्तानी के पास नहीं है, शायद मेरे पास नहीं, तो खैर जिसके पास भी मोबाइल है वो खट से उस पर बैठ जाता है। सोशल मीडिया तो इतना ज्यादा आम हो चुका है कि मैंने कहा कि जो इस्लाम बुनियादी पैगाम एक देता है कि जब भी कोई नई चीज आ जाए, پہلے احتیاط کرو، غور کرو اس کے پروز اور کونس کو، اس کے فائدے اس کے نقصان کو غور کرو، اس کے بعد عمل کرنا، فوراً نہیں دوڑنا. لیکن یہ سوشل میڈیا پہ پوری دنیا فوراً دوڑ پڑی، اب گورنمنٹ پریشان ہو رہی ہے، اب سسٹمز پریشان ہو رہے ہیں، اب وہ پابندیاں لگا رہے ہیں آہستہ آہستہ کر کے، جو آپ نے بھی سنا ہے. اور ہمارے ملک میں تو پچھلے سال یہ پابندی لگ چکی. اب شروع میں ایک اردو کی ایک کہاوت ہے کہ بوتل سے جن نکل گیا اس کے بعد اس کو دوبارہ بوتل میں داخل کرنا بہت ہی مشکل کام ہوتا ہے، ناممکن کام ہوتا. تو اب اسلام اس کا قائل نہیں ہے. تفصیل آئے گی آگے چل کر کہ شروع سے احتیاط کرو، پہلے سمجھ لو جو چیز تمہارے سامنے آئی ہے اور پہلے اس کا پورا بیک گراؤنڈ سمجھو. اب ہمارے یہاں جس کے پاس سوشل میڈیا کا لنک ہے وہ کس کے پاس نہیں؟ میرے پاس نہیں، اور میں نام نہیں لینا چاہتا، لیکن بعض ملکوں کے امیگریشن کو کراس کرتا ہوں تو وہ مجھ سے کہتے ہیں اپنا سوشل میڈیا. میں کہتا ہوں ہے ہی نہیں میرے پاس، یقین نہیں آتا، سمجھے جھوٹ بول رہا. میں کہتا ہوں آپ تحقیق کر لیجیے، اور وہ تحقیق کرتے ہیں وہیں امیگریشن کاؤنٹر پہ 4 گھنٹے بٹھا کر، اور اس کے بعد حیرت کے ساتھ کہتے ہیں کہ آپ جائیے. تو خلاصہ یہ ہے کہ ہر ایک کے پاس اتنا کہ اگر کوئی کہہ دے کہ میرے پاس کوئی سوشل میڈیا نہیں ہے تو اس کو یقین نہیں آ رہا سامنے والے کو. اب وہ ہر آدمی، ہر بچہ، ہر کچہ، ہر شخص وہ اپنے پاس اپنی کمیونٹی کی اصلاح کے لیے پروجیکٹ بنا کے بیٹھا. سوشل جو پروجیکٹس ہیں ان کی طرف میرا، اس سے میرا کوئی تعلق نہیں، مجھے اس میں بولنا بھی نہیں چاہیے، وہ میری فیلڈ بھی نہیں. لیکن پھر وہ ریلیجن میں بھی آ جاتے ہیں، اور جب ریلیجن میں آتے ہیں تو پھر سب سے پہلا اٹیک جو ہے ہماری کمیونٹی میں عزاداری پہ ہوتا. بعض لوگ عزاداری کے نام پہ $1 بھی خرچ نہیں کرتے، چلے نہیں کہا خرچ کر، ان کی مرضی، پیسہ ان کے خیال میں ان کا. جبکہ کل بھی میں نے عرض کیا تھا ایک لفظ، اور یہ عرض کر دوں کہ قرآن کریم میں یہ لفظ بار بار آیا، الف لام میم ذالک الکتاب لا ریب فیہ ھدی للمتقین الذین یؤمنون بالغیب. اس کے بعد قرآن کہتے ہیں وَيُقِيمُ الصَّلَاۃ وَمِمَّا رَزَقْنَاہُمْ یُنفِقُونَ، جو ہم نے دیا ہے اس میں سے خرچ کرو، اپنے میں سے نہیں، تمہارا نہیں چاہیے مال، جو ہم نے دیا. انما المؤمنون الذين اذا ذكر الله وجلت قلوبهم واذا تليت عليهم اياتنا زادتهم ايمانا وعلى ربهم يتوكلون الذين يقيمون الصلاه ومما رزقناهم ينفقون. یہ سورہ انفال کی آیت. اس کی خاص بات یہ ہے کہ یہ آیت شروع ہوئی ہے انما سے. انما، انما عربی زبان کا ایک بہت اہم لفظ ہے جس کا ٹرانسلیشن ہوتا ہے اونلی. انما المؤمنون، مومن صرف یہ لوگ. دیکھیے اگر انما نہ آئے اور قرآن کہے کہ مومن جو ہے نماز پڑھتے ہیں، اس کا مطلب یہ ہے کہ نماز کے علاوہ دوسری چیزیں بھی ان میں ہو سکتی. قرآن کہے کہ مومن وہ ہے جو قرآن کی تلاوت کرتا ہے، دوسری. لیکن جب لفظ انما آ جائے تو مطلب صرف یہ انما، وہاں بھی یہی لفظ ہے انما المؤمنون. مومن صرف وہ ہے کہ مما رزقناہم ينفقون، ہمارے دیے ہوئے رزق میں سے خرچ کرے گا، تمہارے نہیں، تمہاری دولت، تمہارا پیسہ نہیں چاہیے. یہ میں کل کے لفظ کی وضاحت کر رہا ہوں کہ جو میں نے کہا تھا کہ میرا کوئی چیز نہیں ہوتی، سب اللہ کا دیا ہوا ہے، صرف ہم اس کے امین اور ٹرسٹی ہوتے ہیں. جس طرح سے اب یہ جملہ میں کہہ رہا ہوں اس کی تفصیل میں جانے کا وقت نہیں، لیکن ہے بہت انٹرسٹنگ واقعہ، لیکن وہ ہسٹری ہے ٹاپک سے ہٹ کر. جس طرح سے ہمارے یہاں ایک چیز مشہور ہو گئی ہے کہ جب رسول خدا ہجرت کر کے مدینے آئے تھے تو حضرت ابو ایوب انصاری کے گھر میں اسٹے کیا تھا، جو ان کے پہلے ہوسٹ تھے. اور وہ جو واقعہ ہے نا، وہ کیمل اور اٹھنی کا، اور وہ کہاں جا کے رکے گی، اور ہر آدمی کہہ رہا ہے کہ یا رسول اللہ آپ ہمارے گھر میں اسٹے کریں. ویلیوز چینج ہو گئی. آج ویسٹرن کنٹریز میں کوئی کسی کو مہمان بنانے کو تیار نہیں، ہر آدمی مہمان کو ایک بوجھ سمجھتا ہے. کوئی محاورہ بھی آپ لوگوں کا ہے، مجھے نہیں معلوم، محاورہ یعنی کہاوت کہ دیئر از نو فری لنچ، جبکہ اسلام میں بار بار فری لنچ ہوتا ہے. اسلام کی پوری بنیاد ہی فری لنچ کے اوپر. لیکن اب یہ میرے ٹاپک میں آگے آنے والا کہ اتنا زیادہ ہم کو جو ہے یہ مادی چیزوں میں الجھا دیا ہے کہ لوگ دوستوں اور رشتے داروں کو بھی اپنے گھر میں مہمان بنانے کو تیار نہیں ہیں. علماء کی بات تو چھوڑیے. خیر، تو خلاصہ یہ ہے، مجھے یاد ہے اس افریقہ میں جھگڑا ہوتا تھا اس بات پہ کہ یہ ہمارے یہاں ٹھہرے گی، یہاں جھگڑا ہوتا ہے اس بات پہ کہ یہ نہیں ٹھہرے گی. خیر، یہ تو بیچ میں ایک چھوٹی سی بات آ گئی ہے، تو اس کو زیادہ سیریس مت لیجیے گا. اچھے لوگ ہر جگہ پہ ہیں، لیکن وہاں مدینے میں تو ہر آدمی کہہ رہا تھا یا رسول اللہ ہمارے گھر. پیغمبر کی اٹھن میسج فلم کے اندر وہ پورا کلپ بھی ہے، لیکن میسج تو بہت پرانی بات ہو گئی. پیغمبر نے کہا خلو سبیلہا فإنہا مامورۃ بإذن اللہ، اس کا راستہ چھوڑ دو، اس کو اللہ نے آرڈر دیا، جہاں جائے گی میں وہاں جاؤں گا. حضرت ابو ایوب انصاری، میں اتنے ڈیٹیل میں اس لیے چلا گیا कि आजकल लोग उम्रे पे बहुत ज्यादा जा रहे हैं, और पहले लोग खाली उम्रा कर लेते थे, यानी खाने काबा का तवाफ या रोजे रसूल की जियारत। अब एक अवेयरनेस आई है, लोग हिस्ट्री भी समझना चाहते हैं, जियारतें भी करना चाहते हैं, तो हजरत अबू अय्यूब अंसारी का मकान जहां पैगंबर ने स्टे किया। लेकिन अगर आप हिस्ट्री देखिएगा तो ये हजरत अबू अय्यूब अंसारी का मकान था ही नहीं। ये 300 साल पहले यमन का एक बादशाह मदीने से गुजरा था और उसको पता था कि आखिरी रसूल यहां आएंगे, ये नहीं मालूम था कब आएंगे। थोड़ा सा मैं इसको आगे चल के लिंक दूंगा, आगे से मतलब आज की मजलिस में नहीं, आगे किसी मजलिस में, इमाम जमाना से, कि उसको पता था कि आखिरी रसूल आएंगे, ये नहीं मालूम था कब आएंगे। तो उसने मदीने में जाके बाकायदा एक मकान खरीद के उसे पैगंबर के नाम पे एक तरह से ट्रांसफर कर दी कि ये मकान जो है ये मेरा भी नहीं है, किसी का नहीं है, ये रसूल खुदा का। और अपने एडवाइजर में से एक से कहा कि तुम्हारी जिम्मेदारी है, कीज लो, जब इसका असली ऑनर आएगा ये उसके हवाले कर देगा, और अगर तुम मर जाओ यानी तुम्हारी जिंदगी में ना आए तो अपने वारिस अपने वारिस अपने वारिस, वो पूरा सिलसिला चला था। खैर, तो ये बात तो जिमनी तौर पर आ गई कि जैसे वो मकान हजरत अबू अय्यूब अंसारी का बहुत बड़ा क्रेडिट है कि पैगंबर को अपने घर में रखा, लेकिन वो घर असल में रसूल का ही था। उसी तरह जो दौलत हमारे पास है वो हमारी नहीं। अच्छा, अब ये बात 3-4 दफा आ चुकी है और शायद और भी आएगी, लेकिन इसमें असल बात ये कहना, एक डॉलर खर्च करने को तैयार नहीं आजादारी, ठीक है, मोमिन की सिफत कुरान बताता रहे, लेकिन हमें नहीं बनना ऐसा मोमिन, या हमें खर्च करना है अपने हिसाब से कि हमारे ख्याल में ये, मैं किसी खास प्रोजेक्ट या ऑर्गेनाइजेशन की बात नहीं कर रहा, हमारे ख्याल में मसलन अस्पताल बहुत अहम, हमारे ख्याल में स्कूल बहुत अहम, हमारे ख्याल में मसलन यतीमों की मदद बहुत अहम, हमारे ख्याल में चैरिटी का काम बहुत अहम, सब अहम सब अहम। जिस तरीके से आजकल न्यूट्रिशन में कहा जाता है ना कि बेहतरीन डाइट वो जो बैलेंस, खाली ओनली प्रोटीन डाइट थी वो भी आपको मालूम है कि फेल हो गई। बैलेंस हर चीज होनी चाहिए अपने अपने हिसाब से, इतना परसेंट ये इतना परसेंट ये मैं आपको बता रहा हूं, ये आपकी तौहीन कर रहा हूं, आप उससे ज्यादा ये चीजें जानते हैं। इसी तरह इस्लाम में हर चीज अपनी जगह पर, लेकिन बैलेंस के साथ, ऐसा ना हो कि पूरा का पूरा जोर एक चीज पे दे दिया जाए। अब उसका नतीजा निकला कि सबसे ज्यादा, अब जब इतने सारे हर आदमी अपने हिसाब से फैसला कर रहे हैं मुझे क्या करना, मुझे एक और हदीस याद आ रही है लेकिन मैं अपने आप को रोक रहा हूं कि कहीं ऐसा ना हो कि मेरा आज का मौजू भी इनकम्प्लीट रहे और एक और मजलिस मुझे इस मौजू पे पढ़ना पड़े, जबकि मेरे पास खुद असल जो टॉपिक है वो बहुत बड़ा। तो जल्दी जल्दी बात मुकम्मल करूं कि अब जब एक आदमी सोचता है कि हम हर जगह तो खर्च नहीं कर सकते, तो कौन सी वो जगह है जहां कट किया जा सकता है, आजादारी सबसे पहले नजर आती, मजलिसें बहुत होने लगी, तबर्रुक बहुत होने लगा, न्याज बहुत होने लगी, और फिर इसके बाद घर की मजलिसें। बहुत सख्ती के साथ इस्लाम का हुक्म है कि अपने घर में भी मजलिस करो, इमामबाड़े की मजलिस को इना पसंद। पैगंबर की हदीस याद कीजिए, पैगंबर ने कहा कि तुम लोग पुराने अंबिया की जो कौमें थी उनकी तरह से ना हो जाना कि अपने घर को कब्र बना लो। या रसूल अल्लाह, इसका मतलब क्या हुआ घर को कब्र बनाना? कहा कि वो लोग अपनी सारी इबादत अपनी इबादत गाह में जाके करते थे जो उनका रिलीजियस सेंटर था, घर में कुछ नहीं होता। यह कब्र की खासियत है कि कब्र से कोई अमल आसमान पे नहीं जाता। अपने घर को ऐसा ना बनाओ, इबादतों को तकसीम करो, कुछ इबादतें सेंटर में हो, कुछ इबादतें घर के अंदर हो। यह तफसील के साथ शबे जुमा में बयान करता हूं, बहुत लंबी हदीस है, इसका एक खाली एक मिनट टुकड़ा एक्सट्रैक्ट पेश किया है हदीस का। खुलासा ये कि अजादारी एक ऐसी चीज लगती है कि जिसके अंदर आदमी सोचता है इसमें कट लगाया जा सकता है, अगर इतनी मजलिसें ना हो कम हो जाए तो क्या नुकसान। आका हुसैन को तो हमारी मजालिस की कोई जरूरत नहीं, तो ये तो वैसे ही जुमला हुआ जैसे कोई कह दिया कि नमाज कम कर दो, अल्लाह को तो हमारी नमाज की कोई जरूरत नहीं। तो मसला ये नहीं है कि उसको जरूरत है नहीं है, मसला वो जो शब आशूर इमाम के एक सहाबी ने कहा था। शब आशूर के मसाइब में एक जुमला ये आता है कि जब इमाम ने चिराग गुल करके अपने असहाब से कहा कि अब चले जाओ, मैं तुम सबको आजाद करता हूं, तुम जा सकते हो, और फिर वो मुख्तलिफ सहाबियों ने उस मौके पे छोटी छोटी स्पीचेस की हैं, उसमें से एक का जुमला यह था कि आका बिल्कुल ठीक कह रहे हैं, आपको हमारी कोई जरूरत नहीं लेकिन हमें आपकी जरूरत है। तो अब ये क्या, अल्लाह को हमारी नमाज की जरूरत नहीं है, हमको ये नमाज की जरूरत है, आका हुसैन को हमारी आजादारी की जरूरत नहीं है, हमको इस आजादारी की जरूरत है। और इस जरूरत के एतबार से कुछ बातें बाद में बयान करूंगा, लेकिन आज मुख्तसरन एक बात अर्ज कर रहा हूं कि एक बात याद रखिए, عزاداری میں جو خرچہ کریں گے آپ دیکھیں گے کہ واپس آتا ہے اور کتنا زیادہ ہو کے واپس آتا ہے، کیونکہ ہم کریم کو دے رہے ہیں. اس کو جب ہم دیتے ہیں تو اگر ہم اس کو ایک دیں گے، جو صدقے کے لیے حدیث ہے. اچھا صدقہ ہمارے یہاں ایک بہت برا لفظ بن کے رہ گیا، اردو زبان میں ہے بھی برا لفظ، لیکن عربی میں یا فقہ میں صدقہ بہت بڑی عبادت ہے، بہت بڑا نیکی کا کام ہے. کہ آپ صدقہ دیتے ہیں تو پلیٹ کے 7,000 ٹائم بڑھ کے وہ واپس آتا ہے. صدقہ مال میں برکت پیدا کرتا ہے. تو خیر خلاصہ یہ کہ عزاداری، اب ابھی میں خالی خرچے کی بات کر رہا ہوں لیکن اور بھی اس کے بہت سارے پہلو ہیں اور میں اس کی طرف نہیں جا رہا ہوں ورنہ موضوع بالکل چینج ہو جائے. لیکن نہیں خرچ کرنا ایک آدمی کو، اب اس کو نہیں معلوم کہ وہ اپنا کتنا بڑا لاس کر رہا. یہ $1 دے کے وہ جو $1,000,000 واپس اس کو ملتے ہیں، آج بھی ہیں دل والے، دینے والے ہیں. یہ عزاداری کسی کی محتاج نہیں. ایسا نہیں ہے کہ 10 آدمی یا 15 آدمی انہیں عزاداری میں پیسے کم کر کے کہیں اور لگا دیے تو آقا حسین کی عزاداری کم ہو جائے گی. آپ ہمیشہ دیکھیں گے بڑھتی چلی جائے گی. اب میں تو کل کا میرا انٹروڈکشن ہو رہا تھا، اس کو میں ریپیٹ تو نہیں کرنا چاہ رہا، لیکن مور دین 50 ایئرز ہو گئے ہیں مجھے مجلس سے پڑھتے ہوئے، اور جہاں 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 سے اسٹارٹ کیا اور آج جہاں پہنچا، جہاں جاتا تھا پتا چلتا تھا سینٹر چھوٹا پڑ رہا ہے تو اب ایک نیا سینٹر بنانا ہے، وہ نیا سینٹر بنا. پھر میرے دیکھتے ہی دیکھتے وہ نیا سینٹر جو انہوں نے 20 سال کی پلاننگ کی تھی وہ 2 سال میں وہ چھوٹا پڑنے لگا ہے. اب اس کے بعد نیا سینٹر بنانا ہے. یہ 50 سال کی پلاننگ کی ہے، 50 سال کے بعد جو ڈیموگرافی ہوگی یا جو لوگوں کی تعداد ہوگی معلوم ہے 5 سال میں وہ چھوٹا پڑ رہا ہے. ایک سینٹر ہے وہاں پارکنگ نہیں تھی، انہوں نے بہت بڑی پارکنگ بنائی، وہ پارکنگ چھوٹی پڑ رہی ہے. یہ عزاداری اس طرح بڑھتی رہے گی، یہ کسی کے محتاج نہیں ہے. اور اس میں کوئی اس میں ہمارا حصہ شامل ہو جائے، ہمارے یہ دنیا کی سب سے بڑی کامیابی ہے. اچھا اب یہ پیسے کے اعتبار سے بھی، اور پھر اس میں ایک بہت سینسیٹیو ایشو آ رہا ہے جس کو میں بہت یعنی بہت اوپنلی نہیں کہنا چاہتا ہوں، کہ بعض اوقات ایسا ہوتا ہے کہ جس سال آپ عزاداری کر رہے ہیں اس سال دنیا کے کسی علاقے میں کہیں پہ شیعہ کمیونٹی کو، کہیں پہ عام مسلمانوں کو، کہیں پہ عام انسانوں کو، اسلام تو سب کی خدمت کا حکم دیتا، کوئی ایسے کرائسس سے گزرنا ہوتا ہے کہ لوگ کہتے ہیں کہ نہیں پرمننٹ نہیں، لیکن فار دا ٹائم بینگ اس سال کی حد تک اگر ہم اس میں تھوڑی کمی کر دیں آئندہ سال نیکسٹ ایئر سے ہم دوبارہ نارمل ہو جائیں گے. اور یہ وہ وہاں دے دیں. بڑی سختی کے ساتھ امام نے منع کیا. یہ حج کے سلسلے میں بات آئی تھی. حج آپ کو یہ فروع کافی میں حدیث مل جائے گی، آپ تو چیٹ جی پی ٹی کے ماہر ہیں نا، تو وہاں آپ کو یہ حدیث مل جائے گی کہ امام نے فرمایا کہ اپنے کھانے میں کوئی تھوڑی کمی. اس نے کہا مولا اس سال میں اس پوزیشن میں نہیں ہوں کہ حج پہ جاؤں جبکہ ہر سال جاتا ہوں. زندگی میں ایک بار حج واجب ہے ہر ایک کو پتا، لیکن انتہا سے زیادہ ریکمینڈیشن ہے کہ 5 سال میں انسان حج ریپیٹ ضرور کرے. ہاں اگر حیثیت نہیں ہے تو پہلا حج بھی واجب نہیں، لیکن جن کو اللہ نے صاحب حیثیت بنایا ہے تو every 5 years. یہ ہر سال جاتا تھا اس کے لیے جانا آسان تھا، مدینے سے مکہ ڈسٹینس ہی کتنا. لیکن کہ اس سال مولا مشکل ہو رہا ہے کیونکہ ذرا پیسے خرچے. پوری حدیث آپ کو ملے گی، غالباً 2 پیج کی حدیث ہے، میرے پاس ٹائم بھی نہیں ہے، میرا موضوع کہیں سے کہیں جا رہا. تو خلاصہ یہ ہے کہ امام نے کہا کہ تمہیں حج ہی وہ نظر آیا جس کے اندر تم کمی کر رہے ہو، ذرا کھانے کو کم کر دو، ذرا لباس کو کم کر دو، ذرا مکان کو کم کر دو. باقاعدہ امام اس کو ایڈوائز کر رہے ہیں، وہ اپنے پرسنل ایکسپنسز کم کرو، جو تمہیں کٹ لگانا ہے وہ دینی واجبات اور دینی عبادتوں میں لگانا. تو اب یہ جو ایک فکر ہوتی ہے نا کہ جی وہ اس سال ایٹ لیسٹ یہ سال بہت کرائسس کا سال ہے اور فلاں جگہ اتنی ضرورت ہے اور فلاں جگہ اتنی ضرورت ہے، فلاں ضرورت ہے، کون نہیں مانتا کہ ضرورت ہے، لیکن بیلنس طریقے سے چلنا ہے. اور اسی میں یہ جملہ بھی عرض کرنا کہ یہ یاد رکھیے گا کہ آج سے 50 سال پہلے تو کسی حد تک یہ جملہ ٹھیک تھا، گرچہ اس وقت ہماری قوم میں وہ لوگ زندہ تھے جو عزاداری میں اتنے مخلص تھے کہتے تھے کہ نہیں ہم $1 کی کمی بھی نہیں ہونے دیں گے عزاداری میں، جبکہ اس وقت شاید ممکن تھا. اب ممکن نہیں. کیوں ممکن نہیں؟ اس لیے کہ اب یہ مسئلہ اس سال کا نہیں، ایوری ایئر. الہی عظم البلا و برے الخفا وانقطع الرجا وضاقت الارض و منعت السماء. ظہور امام سے پہلے کا زمانہ یہ ہوگا کہ ایک سال کا پرابلم نہیں ہوگا کہ جی وہ ایک سال حالات خراب ہو گئے اگلے سال ٹھیک ہو جائیں گے تو پورا ہم عزاداری میں دوبارہ واپس آ جائیں گے. نہیں، اگلے سال اس سے بھی برے ہوں گے، اس کے اگلے سال اس سے بھی برے ہوں گے، اور یہ جیسے جیسے ظہور کا زمانہ قریب آئے گا، کیا دعا میں لفظ کیا ہے، ذاقت الارض و منعت السماء، زمین تنگ ہو کے رہ جائے گی، آدمی بھاگ کے جائے تو کہاں جائے. اور بہت احتیاط سے ایک جملہ کہہ رہا ہوں، اس لیے کہ یہ چیزیں ذرا سی میں تفصیل میں چلا گیا تو میرے اپنے پتہ نہیں موضوع کہاں کے کہاں رہ جائیں گے. وہ یہ کہ دنیا کے جن علاقوں کو انسان بہت اچھا سمجھ کے گیا تھا وہ بھی دیکھتے ہی تھے، میرے دیکھتے ہی دیکھتے وہ ایسے چینج ہوئے کہ اب آدمی سوچ رہا ہے کہ میرا یہ ڈیسیشن صحیح ہے کہ میں یہاں آیا، کہ وہیں رہتا تو وہ زیادہ بہتر ہوتا. ذاقت الارض، زمین تنگ ہو گئی، بند ہو گئی ہے زمین. وہ منعت السماء، اور مسئلہ یہ ہے کہ آسمان بھی بند ہو گیا. زمین کا تعلق بندوں سے ہے، آسمان کا تعلق اللہ سے. یعنی صاحبان ایمان کی حالت یہ ہوگی کہ دنیا بھی ان کی دشمن ہے، اور لگے گا کہ جیسے اللہ بھی ان سے ناراض ہے، کوئی رحمت، کوئی برکت، کوئی فضل نازل ہی نہیں ہو رہا. جتنے پرابلم آ رہے ہیں، جتنے کرائسز آ رہے ہیں، نیچرل ڈیزاسٹر، وہ سب مومنین کے اوپر آ رہے ہیں. تو خیر یہ تو ایک الگ چیز ہے، اور شاید تھوڑا سا آج کی مجلس کا موضوع یہ بنے گا، لیکن خلاصہ یہ ہے کہ اس کی وجہ سے اگر آپ نے یہ سوچا کہ جی وہ حالات جو ہیں وہ اس سال ایسے ہیں تو وہاں دے دو تو وہاں دے دو، دو مگر عزاداری میں کمی کر کے نہ دو اور اپنے خرچے کم کرو. میں بار بار کہہ رہا ہوں کہ دینے تو نہیں روکا جا رہا، لیکن یہی ایک چیز آپ کو ذرا نعوذ باللہ ایکسٹرا کیوں نظر آتی ہے کہ جس کے اندر آدمی کمی کر سکے. مجھے معلوم ہے جو مجمع میرے سامنے ہے یہ اس کا ٹاپک ہی نہیں، جہاں ایسے دل والے موجود ہیں کہ واقعا وہ اپنے سامنے کا کھانا اٹھا کے عزاداری کے لیے دے دیتے ہیں، لیکن ان جرنل ایک بات کر کے اصل موضوع پہ آ رہا ہوں. تو یہ جو عزاداری، اس کی جو برکتیں، آخرت کی بات تو چھوڑی، وہ تو ہے ہی، شفاعت کا ذریعہ ہے، جنت میں لے جانے کا آسان ترین طریقہ ہے، اس لیے سوئے ہے جنت میں جانے کا، لیکن اس دنیا میں. اب اگر آپ میری ایک بات ذہن میں رکھی اور اس پر عمل کیجئے جب یاد آئے، ہر مجلس کے اندر کوئی اسپیشل ایک دعا اپنے ذہن میں رکھ کے آیا کرے، اور وہ مجلس کی برکت سے ایک دعا، وہ آپ دیکھیے گا کہ دعا کتنے جلدی قبول ہوتی ہے. ہول سیل دعائیں مانگنے میں بھی کوئی حرج نہیں ہے، لیکن ایک اسپیشل دعا جیسے، اب میں اگزامپل وہ دے رہا ہوں جو میرا ساری زندگی کا اپنا ایک ایکسپیرینس اور آبزرویشن. دو اور چیزیں، خانہ کعبہ کو دیکھتے ہی جو پہلی دعا مانگی جائے گی وہ قبول ہوتی، یہ بہت مشہور ہے، اگرچہ یہ صحیح تو نہیں، یہ صحیح نہیں لیکن مشہور بہت. تو باقاعدہ لوگ ایک مہینے پہلے سے مینٹلی پریپئرڈ ہوتے ہیں کہ جب مکے میں جائیں گے اور خانہ کعبہ کو دیکھیں گے تو کون سی ایک دعا مانگنا، مطلب بہت پلان کر کے دعا مانگتے ہیں. اور جب، چونکہ میں تو 50 سال سے خدمت کر رہا ہوں، تو جب وہ قریب پہنچتے ہیں مسجد کے، بار بار پوچھتے ہیں اب کعبہ نظر آنے والا ہے، ایسا نہ ہو کہ اچانک کعبہ مس ہو جائے ہم سے اور وہ ہمارا ایک گولڈن چانس مس ہو جائے، ایسا ایسا لوگ سوال کرتے ہیں. چنانچہ بعد پروفیشنل قسم کے جو گروپ لے جانے والے وہ اور زیادہ اس چیز کو اہمیت دیتے ہیں، کہتے ہیں آنکھیں بند کر لیجیے، بند تو نہیں کریں گے، گر جائیں گے نیچے کر لیجیے، جب تک کہ ہم نہ کہیں اس وقت تک آنکھیں نہ اٹھائیے گا، چلتے رہیے چلتے رہیے چلتے رہیے، جب ہم کہیں تب وہ آنکھیں اٹھا کے دیکھیے گا، جہاں کعبہ نظر آئے گا ہم آپ سے کہیں گے کہ آنکھیں اٹھائیے. وہ کہتے ہیں یہ بہت اچھا گروپ لیڈر ہے کہ دیکھیے اس کو ہماری دعا کا کتنا خیال. ایسا کچھ نہیں ہے اسلام میں، لیکن میں کہہ رہا ہوں کہ مینٹلی پیج پہ اچھا اصل ہے کیا اسلام میں، یہ بھی میں بتا دوں کہ ایسا نہ ہو کہ غلط فہمی ہو جائے. اصل یہ ہے، یہ ہمارے یہاں کی حدیث، اور وہ حدیث کے کعبے پہ پہلی نگاہ مانگو تو تمہاری ہر دعا قبول ہوگی، یہ غیروں کی حدیث. ہماری حدیث یہ کہ کعبے پہ جب بھی نگاہ پڑے گی جو دعا مانگو گے قبول. خالی پہلی نگاہ کی بات نہیں، پہلی نگاہ ہو، دسویں نگاہ ہو، 50 روز آپ جائیں گے نا، اگر ایک ویک آپ مکے میں رہیں گے اور دن میں 2 بار خانہ کعبہ جائیں گے تو 15-20 دفعہ جائیں گے، ہر دفعہ ایک دعا مانگیے کعبے کو دیکھ کر، اس لیے کہ کعبے کو دیکھ کے دعا قبول ہوتی ہے. اور جیسا روایتوں میں کہ خالی کعبے کو دیکھنا بھی عبادت ہے، تینی چیزوں کو دیکھنا تو عبادت ہے، النظر الی بیت اللہ عبادت، کعبے کو دیکھنا عبادت ہے، وہ نظر الی کتاب اللہ عبادت، قرآن کو دیکھنا عبادت ہے، وہ نظر الی وجہ علی عبادت، علی کے چہرے کو دیکھنا عبادت ہے. اب خانہ کعبہ کے بارے میں جو مشہور ہو گیا ہے، تو میں تو اس کو اپنے ساتھیوں کو بتاتا ہوں کہ جو مشہور ہے نا اس پہ پورا عمل کر لیں، یعنی جب کعبے کو دیکھے دعا، ایک یہ چیز، نمبر 2 زمزم. زمزم پہلے تو بہت ہی مشکل سے ملتا تھا، مجھے اب تک یاد ہے کہ وہ چھوٹی چھوٹی بوٹلز کے اندر وہ زمزم جو تھا لایا جاتا تھا، پھر
घर के अंदर जो बड़ा टैंक होता है पानी का, उसमें उसको डाल के इस तरह से मिक्स करते थे, कहते थे कि जमजम का पानी बन गया, और लोगों को एज ए रिलीजियस गिफ्ट देते थे। अब तो बहुत ज्यादा जमजम के लिए भी हदीस कि जमजम हाथ में लेके एक दुआ, कोई एक दुआ अपने जहन में रखो। अब अगर आप वहां जा रहे हैं, आजकल तो वेदर भी हज का बड़ा गर्मियों का है, 50 दफा जमजम पी रहे, 50 दुआएं अपने जहन में लेके जाएंगे खुलूस के साथ, अल्लाह को टेस्ट करने के लिए नहीं, बल्कि वाकई ये समझ के कि अल्लाह का वादा है तो अल्लाह वादा पूरा करेगा। अनलेस ये जो दुआ मांग रहा हूं इसमें मेरा अपना कोई नुकसान हो, वो अभी थोड़ी देर बाद आती है, पहले ही आजादारी का चैप्टर कंप्लीट हो जाए। तो खुलासा ये है कि यही मजलिस का भी तरीका, जहन में रख के आइए दुआ कि खास ये दुआ मांगना है, और रोना ना अपनी दुआ चेंज करते रहिए, लेकिन हर हर दुआ, यहां पे दुआएं कबूल होती हैं, अल्लाह की रहमत नाजिल होती है, मलाइका है, खवातीन के साथ शहजादी कौन है, तशरीफ फरमा है, तो इसकी दुनियावी बरकतें भी बहुत ज्यादा। और खास तौर पर जिस चीज की जानिब मुझे आपकी की तवज्जो मंजूर कराना, वो यह है कि हमारे महाराजे, अब पता नहीं कि आपके माहौल में ये बात है कि नहीं, लेकिन जिस माहौल में से मैं आया हूं, इंडिया पाकिस्तान, वहां बहुत ज्यादा ये बात कही जाती है कि ये आजादारी जो है इसको महाराजे कराम इतना नहीं मानते। बात जो फतवे भी आ जाते हैं जिसमें कुछ चीजों को तो हराम किया गया है, नमाज के हवाले से भी कितनी चीजें हराम की गई है, यही अमल होगा तो हराम है नमाज, जो है आप इस हालत में ही पढ़ सकते, लेकिन वो सारे वो फतवे नहीं देते कि ये उलमा ये महाराजे नमाज के बारे में भी वही बात कहते हैं, लेकिन आजादारी के बारे में। तो याद रखिए कि ये आजादारी का इंस्टीट्यूशन हमारे पास पहुंचा है, दो इसमें बहुत ही अहम रोल प्ले करने वाले हैं, बहुत ही अहम, वैसे सबका हिस्सा है, बराबर से हिस्सा, हमारे बच्चे, हमारे जवान, हमारे बूढ़े। कल मसलन जो अलम लहराया जा रहा था, वहां बच्चे भी थे, जवान भी थे, बूढ़े भी थे, लेकिन दो बहुत है, नंबर एक हमारे महाराजे, नंबर दो हमारी खवातीन। खवातीन के टॉपिक पे मैं इसलिए नहीं आ रहा हूं कि फिर लेडीज मजलिस है उसमें ये बात आ जाती है, और हो सकता है किसी दिन छोटे, लेकिन महाराजे बड़ी मुश्किल से इस आजादारी को बचा कर अपने खाली नॉलेज नहीं, साथ में विजडम और विजन के साथ आजादारी को हम तक पहुंचाया। छोटी सी मिसाल, जब सद्दाम ने अरबईन की जियारत पे पाबंदी लगा दी थी, अरबईन की जियारत तो हमेशा से होती थी, क्योंकि जो 11वें इमाम की हदीस आप अपने बचपने से, बल्कि जबकि माँ के पेट से सुनते चले आ रहे हैं, जो आपके डीएनए में है कि मोमिन की निशानी जियारत अरबईन करार दी गई, तो ये हमेशा से थी। 78 था गालिबन जब सद्दाम ने पाबंदी लगा, चारों तरफ से करबला को उसकी आर्मी ने आके घेर लिया, टैंक खड़े कर दिए, जो भी आएगा, अरब में तो ट्राइबल सिस्टम है ना, इराक में आज भी पूरे पूरे ट्राइब निकल के आते हैं जियारत के लिए, पूरे के पूरे उस ट्राइब को जो है वो मार देना। उस वक्त हमारे महाराजे ने कहा कि ठीक, जियारत ना करें इस साल। अब देखिए उनका ये कहना कि इस साल ना करें, और हमारे किसी यंगस्टर का बैठ कर इंटरनेट पर या सोशल मीडिया पर कहना कि इस साल ना करें, दोनों में फर्क, और कहा कि अच्छा टाइम आएगा। अब जरा सोचिए कि उस जमाने के अंदर कितने जायरीन आते होंगे, 10,000, 15,000, 20,000, चाहे दुनिया की पॉपुलेशन को आज से कंपेयर करें तब भी, क्या ये 20 मिलियन, 25 मिलियन, 30 मिलियन सोचा जा सकता था कि अरबईन में आएंगे? आज सद्दाम भी अपने कब्र के अंदर जहां अजाब में मुब्तला है, तो करवटे बदल के सोच रहा होगा कि मैंने कितनी बड़ी हिमाकत की थी। अगर उस वक्त न रोकता तो 10,000 के 1,00,000 हो जाते, 5,00,000 हो जाते, 10,00,000 हो जाते, दुनिया की पॉपुलेशन कितनी बढ़ गई। ये 25 मिलियन जो है, ये उस वक्त हमारे महाराजे कराम का विजन था कि ये टाइम ऐसा है कि हाँ ठीक है, अभी थोड़ा सब्र कर लो, अच्छा वक्त आए। ये फर्क होता है एक आम आदमी के विजन में और मर्जे के विजन में, हमारे महाराजे इसको बहुत अहमियत देते हैं। तीन छोटी सी बातें अर्ज करूं, क्योंकि शायद मुझे ऐसा लग रहा है कि आप जिस माहौल में है वहां पर यह प्रोपेगेंडा नहीं हो रहा है अगेंस्ट मर्जियत, लेकिन इस वक्त सारी दुनिया में अगेंस्ट मर्जियत प्रोपेगेंडा हो रहा है। और खास तौर पर जो कल जुमला मैंने कहा था कि पूरी तैयारी है कि आयतुल्लाह सिस्तानी के बाद तो इस कौम को इतना दूर कर देना है महाराज से, उसके दो तीन तरीके हैं, लेकिन वो मेरा मौजू इस साल नहीं, फिर भी जो मेरा मौजू भी नहीं होता है कभी कभार वो बात मेरी जबान पे आ जाती है, आइंदा आ जाए, अगले वीक में तो नहीं कह सकता, मेरा टॉपिक नहीं, तो उसके अंदर एक प्रोपेगेंडा ये भी कि ये इतना अहले बैत के फजाइल को नहीं मानते हैं, और इतनी मोहब्बत नहीं है इनके दिलों में, और ये आजादारी को इतनी अहमियत नहीं देते। देखिए आगे, अब मैं पूरे महाराजे के हालात पढ़ूंगा तो बात कहीं की कहीं पहुंच जाएगी। आगे सिस्तानी इस वक्त है,
اللہ انہیں طول عمر عطا کرے صحت کے ساتھ، لیکن یہ آغا سیستانی پروڈکٹ ہیں اس صدی کے، اس سینچری کے عظیم ترین مرجع آیت اللہ خوئی کے، ان کے شاگرد آیت اللہ خوئی کے اسٹوڈنٹس کی لسٹ دیکھیے گا تو علماء نہیں ہیں، مجتہدین نہیں ہیں، مراجع ہیں ان میں. ایک تو ابھی آپ کے سامنے آیت اللہ عظمی شیخ اسحاق قیاس کا انتقال ہوا، آیت اللہ خوئی سے پہلے مرجع تھے آیت اللہ محسن حکیم، ان سے پہلے مرجع تھے آیت اللہ بروجردی. اس افریقہ میں صحیح معنوں میں تقلید شروع ہوئی تھی آغا بروجردی سے. تو خیر اب میں پورے فیملی، یہ فیملی ٹری ہماری مرضی ہے تو میں تو نہیں جا رہا ہوں. آغا بروجردی مشہور واقعہ ہے ان کا، تفصیل میں نہیں جا رہا ہوں کیونکہ 30 منٹ تو وہ واقعہ چاہتا ہے، اتنا وقت نہیں. مختصر اب یہ ہمارے جتنے مہاراجے ہیں نا یہ سب 90+، تو آغا بروجردی 90+ تھے، لیکن بہت ہی فائن پرنٹ والی کتاب، وہ باہر بس مون لائٹ ہو اس میں بیٹھ کے آرام سے پڑھ لیتے تھے 90 کی ایج. کسی نے پوچھا کہ یہ آپ نے کوئی دوا استعمال کی ہے یا دعا؟ لوگ علماء سے پوچھتے ہیں کہ بھائی کوئی دعا ہے، لوگ مجھ سے بھی آ کے پوچھتے ہیں کہ مولانا آپ کی میموری بہت زیادہ ہے کوئی دعا؟ میں نے کہا آپ نے کیا پوچھا مجھے، دی بھول گئے ابھی آپ کا سوال، ابھی آپ نے پوچھا میں بھول گیا، میری میموری نہیں ہے لیکن لوگ آ کے پوچھتے ہیں نا. تو خلاصہ یہ کہ یہ جو آپ کی آئی سائٹ، دیکھیے عالم کا اس زمانے میں سارا دار و مدار جو تھا اس کی آئی سائٹ پہ تھا، کتابیں پڑھے گا تو آگے وہ ریسرچ کرے گا. اب آج کل تو بہت سارے نئے طریقے آ گئے ہیں، لیکن اس وقت کی بات ہے. کہا کہ میں جب جوان تھا اور حوزے میں اسٹوڈنٹ تھا تو بیمار پڑا، اور ایسی بیماری تھی کہ تقریباً میں اندھا ہو گیا، آلموسٹ اندھا. میں نے رو رو کے خدا سے کہا خدا بندہ ابھی تو میں حوزے میں انٹر ہوا ہوں، میرے دل میں تو بہت بڑا ارادہ تھا کہ میں دین کی خدمت کروں اور مستحق بنوں، مرجے تو نہیں مستحق بنوں، زیادہ سے زیادہ اہل بیت کی خدمت کروں، تو میں اس وقت ہی بلائنڈ ہو گیا. کیسے؟ اب وہ پورا واقعہ میں نہیں بیان کرنا چاہتا، لیکن خلاصہ یہ ہے کہ امام زمانہ کی جانب سے ان کو میسج ملا کہ اس سال جو عاشورے کا یہ 40 کا جلوس، مجھے یاد نہیں ہے ان کے شہر گوجر میں، وہ جو جلوس نکلے گا اس میں جاؤ، اور جو ماتمی ماتم کر رہے ہوں گے، وہ جس وقت ماتم کر رہے ہوں تو ایک طریقہ یہ بھی ہے جو ہمارے یہاں پاکستان میں بھی ہے، عراق میں بھی ہے، کہ وہ سروں پہ مٹی ڈالتے ہیں، وہ جو مٹی گرے گی وہ اٹھا کے اپنی آنکھوں میں لگا لینا، حسین کے عزادار کے سر سے مس ہونے والی مٹی وہ میں نے لگائی ہے. نتیجہ یہ ہے کہ آج 80 سال کے بعد یا 75 سال کے بعد بھی تم دیکھ رہے ہو کہ میری آئی سائٹ نوجوانوں سے بہتر ہے. اب اس میں یاد رکھیے کہ بعض ایسے دوائیاں ہوتی ہیں کہ جس کو بتائی جاتی ہے امام زمانہ کی طرف سے، یہ صرف اس کے لیے ہوتی ہے، یہ ہمارے اور آپ کے لیے نہیں. لیکن میں بتا رہا ہوں جو مرجع خود یہ دیکھ رہا کہ میری ساری مرجعیت جو ہے وہ اس مٹی کی وجہ سے ہوئی ہے جو یا حسین کہنے والے ایک عزادار کے سر سے مس ہوئی ہے، وہ کبھی عزاداری کے خلاف ہو سکتا؟ آیت اللہ محسن الحقی. میں بہت شارٹ میں یہ باتیں کہہ رہا ہوں تاکہ جو ہر سال ایام عزا شروع ہوتے ہیں یہ پروپیگنڈا پڑھ جاتا، اور جیسا میں نے کہا کہ اب اور زیادہ دنیا پروپیگنڈا کر رہی ہے آغا سیستانی کی اس لمبی ایج کو دیکھتے ہوئے، اور مسلسل جو 2-3 سال سے ہمارے باقی مراجع دنیا سے جا رہے ہیں اس کو دیکھتے ہوئے آغا محسن کی، اور جنہوں نے یہ واقعہ دیکھا تھا آنکھوں سے، سنا نہیں ہے، انہوں نے ڈائریکٹ مجھے بتایا، وہ خود بیٹھے تھے وہاں جہاں یہ واقعہ پیش آیا. آغا محسن حکیم کے زمانے میں پہلی بار ہماری شیعہ کمیونٹی ویسٹ میں آنا شروع ہوئی تھی، جسٹ اسٹارٹ تھا، تو انگریزی تو ان کو ایک انگریزی انٹرپریٹر چاہیے تھا، حجت الاسلام مولانا صادق علی شاہ صاحب. 60s میں مڈغاسکر کے ریفرنس عالم تھے، مڈغاسکر کے ایک مومن کو تو میں دیکھ رہا ہوں اس مجمع میں، اور بھی ہوں گے، ابھی دبئی میں کافی عرصے رہے، وہ ان کے انٹرپریٹر تھے انگریزی کے، وہ ساتھ بیٹھتے تھے. خود انہوں نے کہا میری آنکھوں کے سامنے کا یہ واقعہ، اور قسم کھا کے انہوں نے مجھے بتایا کہ آغا محسن حکیم بیٹھے ہوئے، پرانا زمانہ، پرانے سے مطلب یہ کہ بفور صدام، اور کوئی دنیا کے اندر ٹیررزم اور سیکورٹی وغیرہ کی پرابلم نہیں تھی. چنانچہ ایک ٹائم ہوتا تھا ہر مرجع کے بعد جب اس کے دروازے کھلے ہوتے تھے، جس کا دل چاہے وہ آ جائے. تو کہہ رہے ایک نوجوان آیا، اور آنے کے بعد اس نے کہا کہ کیا آپ اتنے بڑے عالم و مرجع ہو کر بھی اس چیز پہ بلیو کرتے کہ یہ جو ہمارے علماء مجلس میں پڑھتے کہ کربلا کے بعد چوتھے امام خون کے آنسو روتے تھے، خون کے آنسو، آنکھوں سے خون نکلتا رہا، کیا بلیو کرتے؟ ہاؤ اٹس پاسبل؟ کیا کوئی بھی کامن سینس رکھنے والا یا کوئی پڑھا لکھا نوجوان اس بات پہ یقین کرے گا؟ اب وہ خود بتا رہے ہیں میرے، جنہوں نے یہ جن کے سامنے واقعہ، اور ایک آدمی نہیں تھا تو پورا کمرہ بھرا ہوتا ہے،
आप में से जो लोग 60s में 70s में आ गए मोहसिन हकीम, बल्कि 80s में आ गए, खुद तक से मुलाकात करके आए, वो कितना अच्छा माहौल था वहीं पे। बहुत सारे लोग जियारत के लिए बैठे होते हैं, खाली मर्जे के बाद थोड़ी देर बैठेंगे। एक नोहा खान बैठा था, उसको बुलाया और कहा कि हजरत अब्बास के हाल का नोहा पढ़ो। उसने नोहा शुरू किया, आ गए हकीम ने आंखों पर रुमाल रखा और रोने लगे। और जब नोहा खत्म हुआ, वो रुमाल जो हटाया तो बाकायदा खून था उसके अंदर। कहा कि वो इमाम मासूम की बात छोड़ो, उनका तो पूरा घराना उनके सामने शहीद हुआ है, हम उनके गुलामों के गुलाम, करबला को सही मानों में अगर समझ के रोए तो आज भी आंख से खून के आंसू निकलेंगे। अब देखिए, जो मर्जी मारिफत की इस मंजिल पर हो, वो कभी ना आजादारी के खिलाफ हो सकता है, ना ही उसके ऊपर ये कहा जा सकता है कि वह अहले बैत को नहीं मानता। खुद आगे खुद एक जुमला मैंने अभी अर्ज किया था कि 100 साल लास्ट सेंचुरी का सबसे बड़ा मर्जी, आज भी इस मजमे में ऐसे लोग होंगे जो आगे खुद की तकलीफ कर चुके हैं, और ऐसे भी होंगे जो स्टिल उनकी तकलीफ में बाकी है, जस्ट लाइक मी। बहुत अजीम मर्जी है। इनके हालात की तरफ चला गया तो आपको यह लगेगा कि हम मजलिस में मौला अली और आका हुसैन के फजाइल सुनने आए हैं, लेकिन ये वो खिदमत गुजार है। कल मैंने कहा करीम है अहले बैत, जिन्होंने उनकी सारी जिंदगी खिदमत की और पसंद करते हैं कि उनका भी जिक्र किया जाए। तो आगे हुई, बल्कि इस वक्त लंदन से चलने वाला एक अरबी चैनल है जो मरजियत के बहुत खिलाफ है, उसका तो जुमला ही है और तमाम मराजे को गाली देता है, शेख तूसी से लेके आज तक, लेकिन खुद कहता है कि पूरी शिया तारीख में इतना बड़ा मर्जी कोई नहीं गुजरा जो आगे हुई। बुरा भी कह रहा है, एतराज भी कर रहा है, गालियां भी दे रहे हैं, लेकिन मान रहे। तो मैंने तो 100 साल का है, लेकिन बांस का तो कहना कि पूरी शिया तारीख के अगर टॉप ऑफ द लिस्ट 5 मर्जी, तो उनमें से एक आगे खोई होंगे। उनका कितना मशहूर तो नहीं, लेकिन उनका भी एक वाकई है, और ये आजादारी से डायरेक्ट रिलेटेड। और वाकया यह है कि आगे खोई की सबसे बड़ी जो क्वालिटी थी वो था कि उन्होंने स्टूडेंट्स ऐसे बनाए, यानी उनका जो दर्स होता था, जो टीचिंग का स्टाइल था, तो वो ऐसा था कि उनके स्टूडेंट सारे के सारे मर्जे बन गए। वरना बात बड़े बड़े महाराजे हैं, सारी जिंदगी उन्होंने दीन की खिदमत की है, लेकिन उनके स्टूडेंट पे एक दो ही मर्जे होते हैं। आगे उनकी तो एक लिस्ट है महाराजे की, और पूरी दुनिया से उस वक्त रिलीजियस एजुकेशन वाले आगे खुद का जो दर्स है उसको अटेंड करते हैं। दर्स मीन्स उनका लेक्चर होता है जो हौजे में तालीम देते। एक दिन ऐसा हुआ, आइए उस वक्त आगे खुद की जवानी थी, यानी पूरा एनर्जी पीक पर थी। आखिर में 80s के बाद तो उन्होंने अपना दर्स आगा सिस्तानी को दे दिया कि मेरी जगह तुम लोगों को पढ़ाओ, लेकिन खैर। तो अब एक दिन ऐसा हुआ कि वो नहीं आए, किसी को मजबूरी पेश आ सकती है, चले। दूसरा दिन नहीं आए। हमारे मराजी इस तरीके से जो है कभी वो छुट्टी नहीं लेते हैं, क्योंकि उनको पता है कि उनके पास जो लोग आए हैं वो नजफ के नहीं आए, वो ऑस्ट्रेलिया से लेके नॉर्थ अमेरिका तक के पढ़ने के लिए आए, उनका एक एक दिन बहुत कीमती होता। तीसरा दिन गुजर गया, नहीं आए। तो अब आ गए नसरुल्लाह मुस्तंबित, ये इनके वो शागिर्द थे जो बाद में इनके दामाद भी बने, और आज भी आज आप नजफ में जब जाएंगे तो आगे खुई की कब्र जहां पर है उसके साथ आगे नसरुल्लाह मुस्तंबित की कब्र भी उसी कमरे के अंदर है। और इनके बारे में सबको ये 90% तो यकीन था कि आगा खुई के बाद नेक्स्ट मर्जी ये होने वाले, मगर आगा की जिंदगी में 85 में सद्दाम ने इनको जहर देके शहीद कर दिया। ये भी बहुत बड़े, मैंने इतना इंट्रोडक्शन इसलिए कराया कि दोनों वाकये के जो दो कैरेक्टर हैं उनकी अजमत आपके सामने आए। चौथे दिन वो आगा खुई के घर गए, तीन दिन हो गए उस्ताद नहीं आया, खैर तो है तबियत तो ठीक है, अब मालूम करना भी जरूरी। वहां गए तो वही आगा बुरजी वाली बात, पता चला कि आगा खुई तकरीबन नाबीना हो गए। जवानी की बात कर रहा हूं, यहां से इस मेंबर से उस दरवाजे तक नहीं जा सकते, वो एक होता है ना हल्का सा कोई शेडो से नजर आ रहा होगा बस। तो एक मरतबा घबरा के उन्होंने पूछा कि क्या हुआ, कहा बस मुझसे गलती हो गई, यह गुनाह के लेवल की तो नहीं है, लेकिन और वो यह है कि मेरे घर में मेरी वाइफ लेडीज मजलिस करती, बहुत लेडीज आ जाती हैं कि इतना बड़ा उसका कि मर्जी नहीं थे, लेकिन बहुत बड़े आलिम तो थे ना, जो मैंने बताया कि इतने स्टूडेंट इनके पास पढ़ने आते थे, तो मुझे बहुत स्टडी करना होती थी। अब ये मजलिस में औरतें आती हैं, बहुत मजमा हो जाता, हत्ता ये कि मेरे कमरे तक के अंदर औरतें पहुंच जाती हैं, जरा सा मैं डिस्टर्ब होता हूं। तो मैंने अपनी वाइफ से कहा कि यह मजलिस तुम कहीं और कर दो, ताकि जो असल काम में वाजिबात का इश्तिहाद की तालीम है इसके अंदर रुकावट ना।
मेरी वाइफ ने सुन ली मेरी बात, खवातीन की एक मजलिस की बात कर रहा हूं, औरतों की मजलिस जो मैंने शुरू में कहा ना कि एक एक मजलिस औरतों की जो घर में होती है उसकी अहमियत को समझ, बस इतना मैंने कहा कि भाई मैं इश्तिहाद की तालीम दे रहा हूं, सारी दुनिया से स्टूडेंट आए हुए और ये सब जो मैं बता कर रहा हूं ये कोई और ये काम नहीं कर सकता। अब उन्होंने ये जुमला नहीं कहा लेकिन कुछ इंप्रेशन ये बना कि मजलिस तो हर घर में हो सकती है, खाली मेरा घर क्यों किसी और, लेकिन जो काम मैं कर रहा हूं ये सिर्फ मेरे घर में होगा, इतना कहा। और उसी रात को मुझे ये पैगाम मिला कि तुमने ऐसा जुमला कहा कि तुम्हारी नीयत में खराबी नहीं थी लेकिन बजाहिर उस जुमले से मजलिस इमाम हुसैन की जरा सी तौहीन हो रही। चुनाचे जो तुम कह रहे हो ना कि इस इश्तिहाद की तालीम को मैं दे रहा हूं, तुम इस काबिल ही नहीं रहो। नऊज़ु बिल्लाह, ये जुमले मेरे हैं, बहुत बदतमीजी के जुमले, रफ लैंग्वेज हो गई। ये पैगाम इस तरह से इमाम मासूम का नहीं आया और ऐसे अजीम शख्स के लिए, लेकिन मफहूम यह था कि भाई जिसके लिए तुम कह रहे हो कि मजलिस को छोड़ दो या कहीं और कर लो, उस काबिल ही नहीं रहो। चुनाचे उसके बाद सुबह में उठा, ये पैगाम आया रात को, सुबह में उठा तो ये हालत। अब आ गए नसरुल्लाह मुस्तबित, घबरा के कहते ये बाद में दामाद बनेंगे और नेक्स्ट मर्जे भी होने वाले थे अगर सद्दाम इनको शहीद ना करता। तो उन्होंने कहा कि अब क्या किया जाए, इसका क्या इलाज, इसका इलाज भी मुझको पता, मेरे कमरे में इसी कमरे में अलमारी के अंदर, अब मैं यहां से वहां नहीं जा सकता, छोटी सी डिबिया में असली खाके शिफा रखी, वो खाके शिफा लेके आओ और मेरी आंखों में लगाओ। और बाकायदा आ गए नसरुल्लाह मस्तंबत, मैंने बार बार क्यों कहा, नेक्स्ट मर्जे थे कि ये इतने अजीम लेवल के थे जैसे आगे सिसानी का लेवल था, ये खाके शिफा लाते हैं अपने उस्ताद की आंखों में, जरा जरा से खाके शिफा लगाते, और नतीजा ये हुआ कि वो दोबारा बिनाई वापिस आई और ऐसी आई कि हजारों बल्कि लाखों स्टूडेंट तैयार किए और सैकड़ों मराजे तैयार किए और जिनकी इतनी खिदमत की है जिसका अपना ऐसा एतिकाद। असली खाके शिफा का लफ्ज इस्तेमाल किया, असली खाके शिफा मिलना बहुत मुश्किल, लेकिन करबला में जो वहाबियों ने अटैक किया था 1216 हिजरा में तकफीरियों ने, उस वक्त जो मर्जे थे सैयद अली, उनको ढूंढते हुए कि सैयदिल कुफरा आयना, सैयदिल कुफरा आयना, सैयदिल कुफरा, काफिरों का लीडर कहां है, काफिरों का सरदार कहां है, उस वक्त असली खाके शिफा मिल गई। वो बहुत इंटरेस्टिंग वाक है लेकिन मौजू से हटकर, तो आका हुसैन कब्र की मिट्टी, आका हुसैन अजादार के सर की मिट्टी, अच्छा खाके शिफा सबके लिए, अजादार के सर की मिट्टी सबके लिए नहीं जिसको इमाम पैगाम दे, खून का आंसर होना, ये हमारे मराजे का अकीदा है। मैं कहता हूं आज बड़े से बड़ा मौलाई मुझे दिखा दीजिए कि जो ये कहे कि मैं मातम करूंगा और मेरी आंखों से खून टपके, मैं उसकी तौहीन नहीं कर रहा हूं, हर एक का एक स्टेटस होता है। अबू ज़र सलमान जैसे नहीं हो सकते, मिकदाद अबू ज़र जैसे नहीं हो सकते, अम्मार मिकदाद जैसे नहीं हो सकते, लेकिन अजमतें सबकी हैं, तो उसी तरह हर एक का अपना एक स्टेटस है, लेकिन हमारे मराज और मौजूदा हालात के अंदर आप याद रखिए कि आपके बच्चों के लिए ये आजादारी जो है ना वो तरबियत का एक ऐसा जरिया जिस तरह से पार्टिसिपेट करते कि इसमें कोई कमी और कमजोरी नहीं आना चाहिए। और जो कल मैंने एक जुमला कहा था बस उसी को अब लिंक करके मजलिस शुरू करना थी लेकिन शुरू क्या करूं, अब तो खत्म हो गई लेकिन लिंक कर दूं, ये आजादारी हम किसी फायदे के लिए नहीं करते। मसलन आप नमाज किसी फायदे के लिए नहीं पढ़ते, फर्ज कीजिए कि आप नमाजें पढ़ रहे हैं और आपको लॉस पे लॉस हो रहा हो तो क्या आप छोड़ देंगे नमाज, नहीं छोड़ेंगे। खुम्स हम फायदे के लिए नहीं देते, कितना हमारे उलमा बताते रहे कि खुम्स दो तो अगले साल और बढ़ जाएगा, अगले साल और बढ़ जाएगा, लेकिन क्या लोगों को लॉस नहीं होता खुम्स देने के बाद, लेकिन जो खुम्स को मानता है वो उसके बाद भी खुम्स देगा। तो आजादारी हम किसी फायदे के लिए नहीं करते लेकिन वो फायदा हमको मिलकर रहेगा आज की 21st सेंचुरी, जो कल की मजलिस का आखिरी जुमला था उसी से कनेक्ट करो। मुसीबतें हर एक के पास, परेशानियां हर एक के पास, हर एक के पास कोई ना कोई प्रॉब्लम है, बल्कि अगर नहीं है, अगर किसी के पास प्रॉब्लम नहीं है तो मोमिन नहीं है। ये इतना बड़ा स्टेटमेंट मैंने कैसे दे दिया, नहीं, ये इमाम की हदीस, इमाम की हदीस है, इमाम ने पूरी हदीस है जिसमें इमाम ने 40 आदमियों पर लानत भेजी और लफ्ज इस्तेमाल किया मलऊन मलऊन। अच्छा लानत उर्दू में गाली है, अंग्रेजी में लानत कर्स कहते हैं, लेकिन अरबी में लानत गाली नहीं, जैसे सदका। उर्दू में जो बहुत ही आदमी मुसीबत और बला दूर करने के लिए किसी ऐसे वैसे को दे देता है, लेकिन अरबी में सदका बहुत बड़ी इबादत, इबादत है सदका।
लेकिन बात ये हो रही लानत, लानत के माने क्या कि इसके घर में रहमत नहीं आती। लानत एक न्यूज है। अब आप कहें कि मसलन फुला में लानत हो तो आपको लगेगा गाली दी गई, नहीं, असल में खबर दी गई कि उसके घर में रहमत नहीं आ रही। ये अरबी के लानत उर्दू के लानत में फर्क है, याद रखिए। और यह गुजराती में भी और इंग्लिश में भी लानत। इमाम ने 40 आदमियों पर लानत भेजी है, यानी यह कहा है कि इनके घर में रहमत या खुदा कभी नहीं आती। उसमें कहा एक वो मोमिन है कि जो 40 दिन गुजारे और उसको कोई प्रॉब्लम फेस ना करना पड़े। हर 40 दिन में एक मरतबा तो मोमिन को प्रॉब्लम फेस करना होगा। रावी ने कहा मौला हर 40 दिन, वो समझ रहा था प्रॉब्लम का मतलब है मौत, हर 40 दिन में मौत, प्रॉब्लम का मतलब कैंसर या एड्स, हर 40 दिन में कैंसर और एड्स, प्रॉब्लम का मतलब बिजनेस का फेल होना। इमाम ने कहा प्रॉब्लम आएगा, बड़े भी आएंगे छोटे भी आएंगे। मौला छोटा प्रॉब्लम, रावी पूछ रहा, कहा कि मसलन उसने अपनी जेब से वो पर्स निकाला या थैली निकाली, पाउच, उसमें 100 दीनार थे, उसने गिने 99। ओह, उसका तो एक कहां चला गया, दीनार जो है ना गोल्ड का बना हुआ होता है, उसकी वैल्यू कहां चला गया, एक दोबारा गिना 100 हो गया। कहा इतनी देर जो वो प्रॉब्लम में रहा ना, ये भी उन 40 में शामिल है। तो छोटे से लेके बड़े प्रॉब्लम 40 दिन में फेस करना, इसके रेमेडी क्या, इसका इलाज क्या, प्रोटेक्शन क्या, यही सब आएगा। इसके बाद दूसरी चीजें आती, लेकिन चूंकि दूसरी चीजों पर आजकल एतराज नहीं हो रहा, नमाज शब है इसका इलाज, मगर कोई नमाज शब से आज रोकने वाला नहीं। बस का मसलन इसका इलाज है कि आप उमरा और हज करें, कोई नहीं रोक रहा। इसका इलाज या आजादारी, इससे लोग रोक रहे। वो आका जिसके बदन से मस हो जाने वाली मिट्टी खाके शिफा बन जाए, बल्कि मैं तो जरा सा इस बात को जरा बढ़ा के कहता हूं, जियारत वारिसा तो आप पढ़ते हैं, उसमें एक अजीब जुमला आता है, आका हुसैन का स्टेटस तो बहुत हाई, करबला की मिट्टी आका हुसैन की वजह से खाके शिफा बनी, सही। और ये याद रखिएगा कि खाके शिफा सिर्फ करबला की मिट्टी है, हत्ता बागर सिसानी का जुमला देख लीजिए, मिट्टी खाना हराम है, सिर्फ करबला की मिट्टी जो खाके शिफा है ओरिजिनल वो खाई जा सकती है, हत्ता कब्रे रसूल और मौला की कब्र की मिट्टी भी नहीं खाई जा सकती, वो भी हराम। ये हुसैन का एक स्टेटस है। हुसैन अपने नाना से बड़े नहीं हुए, लेकिन ये हुसैन की अजमत है, बदन से मस होने वाली मिट्टी। लेकिन ज़ियारत वारिसा में तो जरा और हमको मैसेज दिया गया, तिबतुम वताबतिल अर्ज़ुल लती फीहा दफ़नतुम, तुम पाक हुए और जिस जमीन में तुम दफन हुए जमीन भी पाक हो गई। ये ज़ियारत का जुमला आका हुसैन की ज़ियारत में नहीं, ज़ियारत का यह जुमला शहजादे अली अकबर की ज़ियारत में नहीं, ज़ियारत का जुमला अब्बास अलमदार की ज़ियारत में नहीं, ज़ियारत का जुमला है असहाब इमाम की ज़ियारत में। सायर शोहदा करबला जिसमें अगर हबीब इबन मुज़ाहिर और मुस्लिम इबन औसजा है तो एक हबशी गुलाम जॉन भी शामिल, तिबतुम वताबतिल अर्ज़ुल लती फीहा दफ़नतुम, है जॉन तुम्हारी वजह से करबला की मिट्टी पाक हुई। तो हुसैन तो बहुत ही अजीम, और अजमत हुसैन का एक पहलू और भी आ रहा, वो यह है कि हुसैन ने करबला पहुंचते ही करबला को खरीदा, एक पैगाम हमें दिया, दूसरे के हक के अंदर कभी भी कमी ना करना, चाहे तो मजबूर ही क्यों ना। आज शब दो मुहर्रम हो गई, और यही दो मुहर्रम थी कि जब मेरा आका करबला के मैदान में पहुंचा। कौन सा करबला का मैदान? करबला का वो मैदान जो हुसैन मदीने में दिखा के आए थे। किसको दिखा के आए थे? कल के मसाइब से जोड़ रहा हूं आज के मसाइब को। सैदानियों को हुक्म दिया, सैदानियां सवार हो गए। अब इसके बाद आका हुसैन खुद अपने घर के बुजुर्गों को खुदा हाफिज कहने के लिए घर में आए, जा रहे हैं सफर है, बुजुर्गों को सलाम करना है। हुसैन की फूफी उम्मे हानी अब तक जिंदा, मौला अली की बड़ी बहन जो मौला से 30 साल बड़ी थी, अब तक जिंदा, उनको सलाम किया। और उसके बाद उम्मे सलमा के पास गए, रसूल खुदा की वो बीवी जो खदीजा ताहिरा के बाद सबसे अजीम बीवी। एक मरतबा उम्मे सलमा ने देखा कि हुसैन ट्रेवलिंग का जो लिबास होता है अटायर या ड्रेस वो पहने हुए, घबरा के कहा बेटा हुसैन क्या कहीं सफर कर रहा? कहा कि हां नानी, मुझे मदीना छोड़ना पड़ रहा। मैं ये सुनना था, मैं सलमा चौंक गई। कहा बेटा कहीं तू कूफे की जानिब तो नहीं जा रहा? हुसैन ने कहा नानी ये सवाल आपने क्यों किया? کہا تیرا نانا رسول خدا مجھ سے کہہ رہا تھا جب میرا حسین کوفے کی جانب جائے تو اس کو اس طرح رخصت کرنا جیسے مرنے والوں کو رخصت کیا جاتا. حسین نے کہا نانی آپ نے تو خالی نام سنا تھا، کہیے تو میں آپ کو یہ بھی دکھا دوں کہ میں کہاں جا رہا ہوں. ام سلمہ نے تڑپ کے کہا بیٹا ذرا دکھا تو صحیح. اور حسین نے ایک مرتبہ اشارہ کیا، ام سلمہ کی آنکھوں کے آگے سے پردے ہٹتے چلے گئے، زمینیں بدلتی چلی گئی، آخر میں ایک تپتا ہوا صحرا نظر آیا، ایک جنگل نظر آیا جہاں ایک فوج ہے، زمین پہ کچھ لاشیں پڑے ہیں. ام سلمہ وہ لاشیں دیکھتی جا رہی ہیں، ایک مرتبہ گھبرا کے کہا کہ بیٹا یہ کون سا لاشا ہے جس کا بدن ٹکڑے ٹکڑے نظر آ رہا. حسین نے سر جھکا کے کہا نانی یہ آپ کے بڑے نواسے حسن کا وارث قاسم ہے. ایک مرتبہ ام سلمہ نے آگے ایک منظر دیکھا، کہا بیٹا یہ کون ہے جس کا چہرہ تو مجھے نظر نہیں آ رہا لیکن کلیجے میں برچی کا پھل تو یہاں بھی نظر آ رہا ہے. سر جھکا کے کہا نانی یہ آپ کا اکبر ہے، یہ میرا اکبر جس نے برچی کھائی. اور ایک مرتبہ ام سلمہ نے آخری منظر دیکھا، کہا کہ دیکھا کہ گوڑا شخص ٹیلے پہ کھڑا ہے، چہرہ صاف نہیں ہے کیونکہ اس پہ خون لگا ہوا ہے، ہاتھوں میں ایک ننھا سا لاشا ہے، بچے کے گلے میں تین بھال کا تیر نظر آ رہا ہے. گھبرا کے کہا بیٹا یہ کون ہے؟ کہا نانی آپ نے نہیں پہچانا، یہ آپ کا حسین ہے جو اپنے اصغر کو پانی پلانے آیا تھا. اور آخر میں تڑپ کے ام سلمہ نے کہا کہ بیٹا مگر یہ بی بی کون ہے؟ دیکھا کہ ایک بی بی ہے جن کے سر پہ چادر نہیں ہے اور وہ میدان میں ادھر سے ادھر بے چینی کے عالم میں جا رہی ہے. نانی آپ نے نہیں پہچانا، یہ آپ کی زینب ہے، زینب جو اپنے بھائی کی شہادت کا منظر دیکھ رہی ہے. تو حسین تو کربلا وہی دکھا کے آئے تھے، مگر وہ ام سلمہ کو دکھایا تھا، اصحاب امام کو دکھانا تھا. دو محرم کی سیر بہر آئی، حسین کی سواری کا جانور چلتے چلتے ٹھوکر کھا کے رک گیا. عباس علمدار گھبرا گئے کہ آقا یہ سواری کا جانور تو وفادار جانور ہے، آج تک نہیں رکا، اس کو بدلتے. دوسرا گھوڑا لایا گیا، وہ بھی آگے نہ بڑھا، سات گھوڑے بدلے گئے. آخر عباس نے گھبرا کے کہا مولا سمجھ میں نہیں آتا آج یہ گھوڑوں کو ہوا کیا ہے، کوئی اپنی جگہ سے آگے نہیں بڑھ رہا. اتنی دیر میں قریب کے قبیلے کے لوگ جمع ہو گئے تھے، بنی اسد کا قبیلہ قریب ترین تھا، جمع ہو گیا تھا. حسین نے کہا عباس ذرا پوچھو تو صحیح اس جگہ کا نام کیا ہے. حسین کو تو معلوم ہے، وہ تو دکھا کے آئے کربلا، ابھی اپنے ساتھیوں کو بتانا ہے. ایک مرتبہ ایک بوڑھے نے کہا فرزند رسول اس کا نام شکت الفرات ہے. کہا کوئی اور نام ہوگا؟ کہا کہ اس کا ایک نام غازریہ ہے. کہا کوئی اور نام ہوگا؟ کہا کہ اس کا ایک نام نینوا ہے. کہا کوئی اور نام ہوگا؟ سارے نام بتا رہے. حسین کہتے ہیں کوئی اور نام ہوگا، نام ختم ہو گئے. حسین نے کہا کوئی اور نام ہوگا؟ کہا ہمیں تو نہیں پتا، ہمارے قبیلے میں بہت بوڑھا آدمی ہے، چلنے کے قابل نہیں ہے، شاید اسے پتا ہو. اسے اٹھا کے لایا گیا. حسین نے پوچھا کہ اس زمین کا کوئی اور نام ہے؟ کہا کہ ہم اسے کربلا بھی کہا کرتے تھے. بھائی اتنا سننا ہے. حسین نے کہا بات قافلہ روک دو، اب ہمیں آگے نہیں جانا، یہی قیام کرنا ہے. وہ بوڑھا تڑپ کے کہتا ہے ہاتھ جوڑ کے مولا یہ کیا غضب کر رہے ہیں، کربلا میں کوئی نبی زیادہ نہیں آیا مگر یہ تو زخمی نہ ہوا ہو، مولا یہاں قیام نہ کرے. حسین نے کہا تم خالی زخمی ہونے کی بات کرتے، ارے اس تپتی ریتی پر تو ہمارے لاشیں تین دن پڑے رہیں گے. ہاں اے قبیلے بنی اسد کے لوگوں میں یہ زمین خریدنا چاہتا ہوں. مولا آپ ہمارے مہمان ہیں، ہم آپ کو خوشی سے اپنے یہاں رکھیں گے. کہا مجھے تین دن نہیں رہنا ہے، مہمان تین دن ہوتا ہے نا، میں تو قیامت تک رہوں گا. اس نے زمین خریدی مگر دو شرطیں لگائیں. پہلی شرط آپ کے لیے لگائی، کریم کریم کریم، پہلے آپ کو یاد کیا. کہا کہ قیامت تک ہمارا کوئی ظاہر آئے گا، تین دن اسے مہمان بنانا. اور دوسری شرط یہ لگائی کہ جب ہم مارے جائیں اور لشکر یزید چلا جائے تو ہمارے لاشیں دفن کرنا. سارے مردوں نے ہاتھ جوڑے روتے ہوئے کہا مولا ہمارا وعدہ جانے قربان. کہا نہیں، جا کے اپنی عورتوں کو بھیجواؤ، عورتوں کو پیغام ملا. ساری عورتیں عبایا اور حجاب پہن کے آئیں. اللہ آج ہم بھی اس قابل ہو گئے کہ فاطمہ کا لال ہمیں بلا رہا ہو، مولا ہمارے لیے کیا حکم ہے؟ کہا اگر تمہارے مرد لشکر یزید کے ڈر سے گھروں سے نہ نکلے तो वादा करो जब पानी भरने फरात के किनारे आओगे तो पानी भरते भरते हमारे नाशे को भी दोगुन कर जाओगी। औरतों ने रोते हुए वादा किया, कहा कि अब अपने बच्चों को भिजवाओ। अरे 10-10 साल के बच्चे, 12-12 साल के बच्चे घबराए हुए आए, आपा ने आज हमें बुलाया, हम भी इस काबिल हो गए, आपा क्या हुक्म है? कहा हो सकता है तुम्हारे वालिदैन लश्कर यजीद के घर से ना आए तो वादा करो खेलते खेलते आओगे, मुट्ठियों में खाक लेके हमारे लाशों पे डालोगे। अल्लाह हुसैन अगर दफन ना हो लाशा कम अज कम खाक पड़ जाए, लेकिन उधर हुसैन मारा गया, लाशा जल्दी रेगी में पड़ा रहा, एक मुट्ठी खाक भी डालने वाला कोई ना था, हाँ लाशे में घोड़े दौड़ाने वाले अस्तियां। खुदा बंदा जिन मोमिनीन ने गिरिया किया इनके गिरिया का वास्ता इनको और तमाम मोमिनीन मोमिनात को और परेशानी से महफूज फरमा, इन मजालिम के इंतकाम के लिए जहूर इमाम में ताजील फरमा। मातम हुसैन।